आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मार कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसी छ। अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, तपाईँ सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ, कारण तपाईँहरूले यस कार्यक्रमलाई नियमित रूपमा सुनिकन आफूले उठाएका आशिषहरू र सुझावहरू हामीलाई पठाइरहनु भएको छ। जब हामी तपाईँहरूका यस्ता सुन्दर सुन्दर पत्रहरू प्राप्त गर्दछौँ, यसले हामीलाई धेरै नै उत्साह दिँदछ। हामी आशा गर्दछौँ कि आउने दिनहरूमा पनि यसरी नै पत्रचारद्वारा आत्मीय सङ्गतिको कायम राख्नुहुनेछ, अनि पत्रहरूमा आफ्ना प्रार्थनाका विषयहरू र सुझावहरू पनि लेख्न सक्नुहुनेछ। हामी तपाईँहरूको प्रार्थनाको आफ्नो प्रार्थनामा याद गर्नेछौँ र तपाईँहरूका पत्रको जति सक्दो चाँडोभन्दा चाँडो उत्तर दिने कोसिस गर्नेछौँ। त मित्र, आउनुहोस् अब हामी वचनतिर प्रवेश गरौँ। त्योभन्दा पहिला हामी छोटो प्रार्थना गरौँ। प्यार प्रभुजी, तपाईँको वचन हाम्रो जीवनको निम्ति हर प्रकारको साधन हो, किनकि प्रभु तपाईँको वचनले नै हामीलाई मजबुत दरो बनाउँदछ आत्मिक रूपमा। यसले हामीलाई एक सफल विजय ख्रिस्टियन जीवन यापन गर्न सहायता गर्दछ। जीवित बुबा, तपाईँको चरणमा हामी आएका छौँ ताकि तपाईँको वचनबाट हामी खान सकौँ र हाम्रो बोकाएको खाली हृदयलाई भर्न सकौँ तपाईँको वचनद्वारा। प्रभुजी, आफ्नो वचनलाई प्रयोग गर्नुहोस्, साथै प्रत्येक सुन्ने अध्ययन गर्ने मित्रहरूलाई अनि मलाई पनि आफ्नो आत्माको अगुवाई दिनुहोस्, आत्माको भरिपूर्ण दिनुहोस्, ताकि तपाईँको वचनको रहस्य हामी स्पष्ट रूपमा पेश गर्न सकौँ र बुझ्न सकौँ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन यसैया 24 र 25 अध्यायबाट देख्न गइरहेका छौँ। त सबभन्दा पहिले हामी देख्नेछौँ आइरहने महाक्लेश। मित्र, यसले हामीलाई नयाँ खण्डतिर ल्याउँछ, यद्यपि यसको मुख्य विषय अझै दण्ड भए तापनि। अझै त्यसले राष्ट्रको विरुद्ध दण्डको अन्त गर्यो। हामीले देख्यौँ कि परमेश्वरको दण्ड एकपछि अर्को राष्ट्रमाथि परेको थियो र अहिले पृथ्वीमा आइरहने अन्तिम दण्डको देख्छौँ, जुनलाई हाम्रा प्रभु ख्रिस्ट महाक्लेश अवधि ग्रेट ट्रिबुलेसन पिरियड भन्नुभएको छ। दुवै एफ डेलिच र एफ सी जेनिङ्सले यस खण्डलाई अन्त्यका दिनहरूको रूपमा विचार गर्दछन्, मतलब यसले परमेश्वरबाट अन्तिम दण्डको संकेत गर्दछ जुन सम्पूर्ण राष्ट्रमाथि आउनेछ। हामीले अध्याय 13-देखि 23 अध्यायमा देखिसकेका राष्ट्रहरूको विरुद्धमा परेका दण्डहरू जुन अधिकांश पूरा भइसकेका छन्, त्यसका ठिक विपरीतमा यो अन्तिम दण्ड पूर्ण रूपमा भविष्य हो। त सबभन्दा पहिले हामी देख्नेछौँ परमेश्वरबाट विश्वव्यापी दण्ड। यसैया 24 अध्याय 1 पदमा भनिएको छ, हेर परमप्रभुले पृथ्वी शून्य र उजाड पार्नुहुन्छ र त्यसलाई उथलपुथल पारेर त्यहाँका बासिन्दाहरूलाई तितरबितर पार्नुहुनेछ। यस पदमा उल्लेखित शब्द पृथ्वी हिब्रू शब्द हो इरेट्स, जुनको अर्थ हुन सक्छ इसरायलको मुलुक या सम्पूर्ण संसार। अनि मलाई लाग्छ कि यस अध्यायमा सम्पूर्ण संसार नै प्रासङ्गिक होला। वास्तवमा दण्डलाई दुईतर्फीको भन्न सकिन्छ, जुनले केवल इसरायलको मुलुकलाई मात्र संकेत गर्दैन तर सम्पूर्ण संसारको संकेत गर्दछ। पद छमा भनिएको छ, छ पदमा, यस कारण श्रापले पृथ्वीलाई भस्म गर्छ र त्यसका बासिन्दाहरूले दोषको दण्ड भोग्छन्। यसै कारण पृथ्वीका बासिन्दाहरू उडाइए र थोरै मानिसहरू मात्र बाँकी रहे। परमेश्वरले नूहलाई प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले फेरि जल प्रलयद्वारा पृथ्वीलाई ध्वस्त गर्नुहुने छैन। यहाँ यो कुराको ध्यान दिनुहोस् कि दण्ड आगो हो, यानी भस्म भन्ने कुरा उल्लेख छ। दोस्रो पत्रुस तीन अध्याय छ र सात पदले भन्छ, यसैबाट त्यस समयको संसार जल प्रलय भएर नष्ट भएको थियो, तर अहिलेको आकाश र पृथ्वी चाहिँ त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टै आगोको निम्ति साँचेर राखिएका छन्। त्यसपछि हामी अगाडि देख्छौ सन्तहरूको रक्षा, परमेश्वरका जनहरूको रक्षा। चौबिस अध्यायकै तेह्रदेखि पन्ध्र पदमा भनिएको छ, किनकि भद्राक्षको रूख खल्लाएपछि अथवा अङ्गुर टिपिसकेपछि शिला रहे झैं पृथ्वीको बीचमा मानिसहरूमा त्यस्तै हुनेछ। तिनीहरू आफ्ना स्वर उचालेर कराउनेछन्, तिनीहरू रमाहाटले गाउनेछन्, परमप्रभुको वैभव देखेर तिनीहरू समुद्रबाट कराउनेछन्। मित्र, बाँकी रहेका भक्त सन्तहरू रेमनेन्टहरू कम संख्यामा हुनेछन् र तिनीहरू परमेश्वरको महिमा गर्न आफ्ना आवाज उच्च स्वरमा उठाउनेछन्। अहिले जाँचको समयमा अर्थात् क्लेश अवधिमा तिनीहरू परमप्रभुलाई महिमा गर्न सक्नेछन्, प्रशंसा गर्नेछन्। इसरायलको परमेश्वरको नौको यसरी हामी देख्छौ कि त्यस समयमा त्यहाँ बाँकी रहेका भक्त सन्तहरू रेमनेन्टहरू हुनेछन् जो इसरायलका हुनेछन्। उही समयमा त्यहाँ समुद्र किनारका देशहरूबाटका पनि हुनेछन् जुनले निश्चय नै सम्पूर्ण पृथ्वीका अर्थात् त्यहाँका विभिन्न जातिहरूको सम्मिलित गर्दछ। त्यसपछि हामी देख्नेछौ विश्वव्यापी र बिजोड कष्टहरू। स्वर पदमा भनिएको छ, पृथ्वीको पल्लो छेउदेखि हामीले धर्मात्मा परम प्रभुको महिमा र प्रशंसा होस् भनी गाएको गीत सुनेका छौ। तर मैले भने म सुक्दै जाँदैछु, मलाई धिक्कार छ, धोकाबाजी गर्नेहरू धोकाबाजी गर्छन्, तिनीहरू साह्रै धोकाबाजी गर्दछन्। म सुक्दै जाँदैछु। जब अगमवक्ताले महाक्लेशको विध्वंसको भयानक स्थितिको देख्छन् उनी यसरी चित्कार छोड्छन्, जुनको डाक्टर जेनिङ्सले यसरी अनुवाद गर्दछन्, मेरो तकलीफ मेरो कष्ट। मित्र, त्यो भयानक समय हुन गइरहेको छ। हाम्रा प्रभुले यस अवधिको समयलाई प्रभाव पार्ने यानी ध्यान खिच्ने भाषामा वर्णन गर्नुभयो जब उहाँले भन्नुभयो मती चौबिस अध्याय एक्काइस र बाइस पदमा, किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिले नै हुनेछ। त्यो दिन नघटाएका भए कोही देहधारी बाँच्न सक्ने थिएनन्, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्। आगे 17 पदमा हामी देख्छौ, हे पृथ्वीका बासिन्दा हो, डर खाडल र पासो तिमीहरूमाथि परेका छन्। डर खाडल र पासो तिमीहरूमाथि परेको छ। यो पदले त्यस दिनमा पृथ्वीमा बसोबास गर्ने बासिन्दाहरूमाथि तीन खतराहरू हुनेछन् भन्ने कुरा देखाउँदछन्। पहिलो हो डर। यहाँ डरबाट कुनै आजादी छैन। आज असन्तुष्ट र डर जताततै संसारमा व्यापक छ। क्लेश अवधिमा डर अझ धेरै बढ्नेछ। दोस्रो हो खाडल। यो मृत्युको खतरा हो। आज विश्वमा सबभन्दा ठूलो त्रासको कुरा छ, एटम बम, परमाणु बमको खतराको र त्यसको धम्कीको, र यसले विश्वको जनसङ्ख्यामा डरलाग्दो भयानक मृत्युको ल्याउन सक्छ। परमेश्वर भन्नुहुन्छ, उहाँ पूरा जनसङ्ख्याको नष्ट हुन चाहिँ दिनुहुने छैन। प्रभु येशूले भन्नुभयो, ती दिन घटाएको भए कोही देहीधारीहरू बाँच्न सक्ने थिएन। त्यो सङ्कष्टको दिन नघटाएको भए कोही देहधारी बाँच्न सक्ने थिएनन्, तर उहाँले त्यो दिन घटाउनुहुनेछ, जुनले गर्दाखेरि त्यहाँ अझै मानिसहरू बाँच्न सक्नेछन्। उहाँले सम्पूर्ण जनसङ्ख्यालाई नष्ट गर्नुहुने छैन। अनि तेस्रो कुरा उल्लेख छ पासो। यो चाहिँ छल वा धोका हो। हाम्रो प्रभुले त्यो महाक्लेश अवधिको दिनको विषयमा बोल्नुहुँदा मत्ती 24:4 भन्नुभयो, होसियार रहो, कसैले तिमीलाई भ्रममा नपारोस्। यो त्यस्तो समय हुनेछ जब मानिसहरूले विश्वास गर्नेछ कि तिनीहरू मसीहको 1000 वर्षीय राज्यमा, मिलेनियम किङडममा प्रवेश गरिरहेका छन्। मित्र, हामी आजकल यो सुन्ने गर्दछौ कि कोही विश्व महान नेताहरू सोच्दछन् तिनीहरू मसीहको 1000 वर्षीय राज्य जस्तै, मिलेनियम किङडम जस्तै शान्ति विश्वमा ल्याउन गइरहेका छन्। तिनीहरू संसारमा केही ल्याउने छैनन् मित्र, सिवाय महाक्लेशको अवधि, महासंकष्टको अवधि, र ख्रिस्ट विरोधीले पनि आफ्नो नियन्त्रणमा लिनेछ। अनि संसारले यो सोच्नेछ कि तिनीहरू ख्रिस्टको 1000 वर्षीय राज्यमा, मिलेनियम किङडममा प्रवेश गरिरहेका छन्, जबकि वास्तवमा तिनीहरू क्लेश अवधिमा प्रवेश गरिरहेका हुनेछन्। मित्र, ख्रिस्ट विरोधीको चरित्र चित्रण गर्ने एक कुरा हो छल, धोका। त्यो धोकेबाज छली हुनेछ। वास्तवमा भन्नु नै पर्ने हो भने त्यसको पिता शैतान पनि त्यस्तै छ, धोकेबाज अनि छली। आज धेरै मानिसहरूलाई धोका दिँदैछन् र तिनीहरूलाई जीवनको बारेमा धोका छल दिँदैछन्। अरू त के, कति मानिस अनन्तताको, इटर्निटीको बारेमा सोचिरहेका छन्। त्यति धेरैले सोचिरहेका छैनन्। प्राय गरी मानिसहरू यस वर्तमान समयको लागि मात्र सोच्दछन्, यस संसारको जीवनको बारेमा मात्र सोच्दछन्। अहिले विज्ञानले सृष्टिको विवरणलाई इन्कार गरिरहेको छ। तिनीहरू यसको चाहँदैनन्। यो धोका वा छलको महान दिन हो मित्र। तपाईँ विज्ञानद्वारा धोका पाउन सक्नुहुन्छ, तपाईँ राजनीतिज्ञहरूद्वारा धोका पाउन सक्नुहुन्छ, तपाईँ समाचार, अखबार, सञ्चार माध्यमद्वारा धोका पाउन सक्नुहुन्छ, अरू त के, तपाईँ आफ्नै प्रियहरूबाट पनि धोका पाउन सक्नुहुन्छ। मित्र, हाम्रो खास र सत्य सहायता केवल प्रभु येशू मात्र हुनुहुन्छ। उहाँलाई हाम्रो निम्ति बुद्धि बनाइनु भएको छ, अनि उहाँ मात्र हाम्रो आशा हुनुहुन्छ। क्लेश अवधिमा मानिसलाई धोका दिइनेछ, अनि त्यही नै त्यो ख्रिस्ट विरोधीले गर्नेछ। 18 भनिएको छ, डरको स्वर सुनेर भाग्ने खाडलमा पर्नेछन्, र खाडलको बीचबाट माथि निस्किएर आउने चाहिँ पासोमा पर्नेछन्, किनकि स्वर्गीयको झ्यालहरू खोलिएका छन् र पृथ्वीका जगहरू हल्लन्छन्। ती मानिस जो मृत्युको खाडलमा जाकिने छैनन् तिनीहरूलाई पासोमा परिनेछ। प्रकाशको पुस्तकले भन्छ, एक चौथाई जनसंख्यामाथि महान इन्साफको दिन दण्ड पर्नेछ र अर्को समयमा एक तिहाई जनसंख्या मर्नेछन् भनेर त्यहाँ उल्लेख भएको छ। त्यो भयंकर डरलाग्दो दिन हुनेछ मित्र। त्यसपछि हामी देख्नेछौ महाक्लेशमा मर्ने सन्तहरूलाई मृत्युबाट पुनरुत्थान हुनेछन्। यो शास्त्रको अद्भुत अनुच्छेद हो जुनले पुनरुत्थानको बताउँछ। 22 पदमा भनिएको छ, कैदीहरू भलखाँडोभित्र जम्मा गरिए झैं जम्मा गरिनेछन्, औ झ्यालखानमा बन्द गरिनेछन् र धेरै दिनपछि तिनीहरूको देखरेख गरिनेछन्। तिनीहरू मृत्युमा जानेछन् मित्र, त्यसपछि तिनीहरू मृत्युबाट पुनः ब्युति उठ्नेछन्। म विश्वास गर्दछु कि यसको अर्थ हो महाक्लेशका सन्तहरू पहिलो पुनरुत्थानमा फर्स्ट रेजुरेक्सनमा भाग पाउनेछन्। तिनीहरू मृत्युबाट पुनः ब्युति उठ्नेछन्, प्रकाश 20:4 अनुसार। अनि प्रकाश 19:11-16 अनुसार राजाको आगमनसँग त्यो महाक्लेशको अन्त हुनेछ। हाम्रो प्रभु मसीह जो राजा हुनुहुन्छ उहाँको आगमनसँग त्यो महाक्लेशको अवधि अन्त हुनेछ। अनि 23 पदमा भनिएको छ, 24:23, तब चन्द्रमा अन्ध्यारो हुनेछ र सूर्यको किरण लज्जित हुनेछ, किनकि सेनाहरूका परमप्रभुले सियोन पर्वतमा यरुसलेममा र तिनीहरूका बुढा प्रधानहरूका सामने महिमासित शासन गर्नुहुनेछ। तब चन्द्रमा अन्ध्यारो हुनेछ, सूर्यको किरण लज्जित हुनेछ, अरू त के प्राकृतिले पनि राजाको प्रतिक्रिया जनाउनेछ जब राजा प्रभु येशु शासन गर्न आउनुहुन्छ। ख्रिस्ट येशु मात्र एक हुनुहुन्छ जसले यो महाक्लेशको अवधिलाई अन्त गर्न सक्नुहुन्छ। त्यसपछि हामी 25 अध्यायतिर पनि प्रवेश गरौं। प्रभु येशुले क्लेश कालको अन्त गरिसक्नु भएपछि उहाँले आफ्नो राज्यको स्थापन गर्नुहुन्छ। अध्याय 25 र 26 हामीलाई त्यो राज्य युगतिर ल्याउँदछ। राजा आइरहनु भएको छ र यो पृथ्वीमा स्वर्गीयको राजा हुनेछ। यो पुरानो नियमभरि अगमबाडी गरिएको छ। अनि जब बप्तिस्मा दिने युहन्नाले आफ्नो सेविकै आरम्भ गरे, उसको सन्देश थियो मत्ती 3:2, पश्चाताप गर किनकि स्वर्गीयको राज्य आएको छ। त्यसपछि प्रभु येशूले मत्ती 4:17 यो विषय टिप्नुभयो, स्वर्गीयको राज्य नजिक छ। तर उहाँलाई राजाको रूपमा अस्वीकार गरिए, इन्कार गरिए। तपाईँ राजा बेगर राज्यको पाउन सक्नुहुन्न मित्र। जब उहाँलाई राजाको रूपमा अस्वीकार गरिए तब उहाँले मानिसहरूलाई यो भन्न सक्नुभयो, मत्ती 11:28, हे भोजले दबिएका र परिश्रम गर्नेहरू हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यो आज अझै पनि उहाँको निमन्त्रण हो मित्र। यो 25:3 भएको सियोनको उद्धारको उत्सवमा गाएको गीत हो। यसै 25:1 भनिएको छ, हे परम प्रभु, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, म तपाईँको प्रशंसा गर्छु, म तपाईँको नाउँको स्तुति गर्छु, किनकि तपाईँले आश्चर्यका कामहरू गर्नुभयो, तादीका तपाईँका योजना पूर्ण रूपले पूरा भएको छ। यो छुटकाराको लागि परमेश्वरलाई स्तुति प्रशंसा हो। यो आनन्द र हर्षको गीत हो। यो हृदयभित्र अन्तस्करणबाट निस्किएको स्तुति प्रशंसाको गीत हो। यहाँ आराधक परमेश्वरको महानता र उहाँको विश्वासयोग्यता र उपकारको भलाइको याद गर्दछन्। हे परमप्रभु, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, म तपाईँको प्रशंसा गर्छु, म तपाईँको नाउँको स्तुति गर्छु, किनकि तपाईँले आश्चर्यका कामहरू गर्नुभयो, तादीका तपाईँका योजना पूर्ण रूपले पूरा भएको छ। अनि 25:2 पदमा भनिएको छ, तपाईँले सहरलाई ढुङ्गाको थुप्रो बनाइदिनु भएको छ, सुरक्षित ध्वंस गर्नुभयो। विदेशीहरूको महलहरूले भरिएको सहर अब सहर रहेन, त्यो फेरि कहिले बनाइने छैन। सम्पूर्ण अतीत भूतकाल अहिले बितिसकेको छ। तिनीहरू अतीत भूतकालका शत्रुहरूबाट छुटकारा दिइएको छ। तिनीहरूलाई सुरक्षा गर्न कति पनि सहरको वरिपरि अब पर्खालको आवश्यक छैन। 3 पदमा भनिएको छ, यसैकारण बलियो जातिले तपाईँलाई आदर दिनेछ र भयानक राष्ट्रले तपाईँको डर मान्नेछ। के यसको मतलब विश्वव्यापी धर्मान्तरण हो? म विश्वास गर्दछु कि यसले यही बताउँछ, किनकि यो हजार वर्षीय मसीको राज्य युग हो, मिलेनियम किङडम हो, अनि मानिसहरू त्यस दिनमा परमेश्वर कहाँ फर्कनेछन्। मित्र, सबभन्दा धेरै मानिसहरू परमेश्वर कहाँ फर्कने समय म विश्वास गर्दछु कि भविष्यमा छ, जब पापको रात र महाक्लेश बित्नेछ। रुवावासी खालि रात भर मात्र रहन्छ, तर बिहान त हर्ष आनन्द आउनेछ। त्यही नै यहाँ हामीसँग छ। त्यहाँ राज्ययुग अवधिमा प्रशस्त मात्रामा आनन्द हर्ष हुनेछ। 5 पदमा भनिएको छ, सुखा ठाउँमा ताप परे झैं तपाईँले विदेशीहरूको हल्लालाई साम्य पार्नुहुन्छ। बादलले घामलाई छाया पारे झैं निष्ठुरहरूको गीत तपाईँले बन्द गरिदिनुहुन्छ। तिनीहरूले आखिरी दिनहरूमा भयानक ईश्वर निन्दाको स्मरण गर्दछन्, जुन ख्रिस्ट विरोधीद्वारा गरिनेछन्। त्यसले आफैलाई परमेश्वर तुल्याउनेछ। ख्रिस्ट विरोधीलाई र सारा परमेश्वरका शत्रुहरूलाई पतन गरिनेछ। आगे हामी देख्छौ वर्तमान आवश्यकताहरूको प्रबन्ध वा व्यवस्थाको लागि परमेश्वरलाई स्तुति प्रशंसा। 25:6 पदमा भनिएको छ, सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूको निम्ति मिठा मिठा थोकहरू छिपिएको मध्य, असल असल स्वादिष्ट थोकहरू एकदमै छिपिएको छानेको मध्यको भोज लाउनुहुनेछ। यसको मतलब उहाँले हजार वर्षीय राज्य युगमा मिलेनियम किङडममा आवश्यक तमाम भौतिक कुराहरूको प्रबन्ध गरिदिनुहुनेछ। 8 पदमा भनिएको छ, आगे उहाँले मृत्युलाई सदाको निम्ति निल्नु भएको छ र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पोचिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्नुभएको छ। यो पदको 1 कोरिन्थी 15:54 पदमा उद्धृत गरिएको छ, जुनले भन्छ, तर जब यस विनाशीले अविनाशी धारण गरेको छ र मरणशीलले अमर धारण गरेको हुन्छ, तब लेखिएको त्यो कुरा पूरा हुनेछ, मृत्यु विजयमा निलियो। त्यसपछि आगे हामी देख्छौ भावी आनन्द हर्षको आशामा परमेश्वरलाई स्तुति प्रशंसा। 9 पदमा भनिएको छ, त्यस दिन यसो भनिनेछ, हेर हाम्रा परमेश्वर, हामीले उहाँको बाटो हेर्यौं र उहाँले नै हामीलाई बचाउनुहुनेछ। परमप्रभुलाई हेर, हामीले उहाँको बाटो हेर्यौं र उहाँले दिनुभएको मुक्तिमा हामी खुसी हुनेछौं र रमाउनेछौं। मित्र, जब हामी यो स्तुति प्रशंसाको अन्तिम स्टेन्जा वा पंक्तिमा आउँछौ, हाम्रो ध्यान परमेश्वरको व्यक्तिमा खिचिएको छ। विश्वलाई ख्रिस्ट विरोधीद्वारा धोका दिइनेछ, तर खास सत्य ख्रिस्ट सत्य मसी यो पृथ्वीको खास शासक आउनुहुनेछ। त्यस दिनमा उहाँको उद्धार मानिसको निम्ति महत्वपूर्ण हुनेछ, अनि मानिस आफ्नो उद्धारमा खुसी हुनेछ र रमाउनेछ। अनि 12 पदमा भनिएको छ, औ तेरो पर्खालका अग्ला अग्ला किल्लाहरू उहाँले भत्काइदिनु हुनेछ र तिनीहरूलाई जमिनमा अर्थात माटोमा मिलाइदिनुहुनेछ। सम्पूर्ण मानिसका घमण्डहरूलाई पतन गरिनेछ। यो नै अवधिमा नम्रहरूले पृथ्वीको अधिकार गर्नेछन्। अर्को दिनमा हामी 26 अध्यायबाट निरन्तर देख्नेछौं, जुनले राज्य युग विषयको जारी राख्छ।
हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 3-2 भुटबोल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
अनन्त लक्ष आकाश हेर्दा सृष्टि उनकै, तारापुञ्ज अनागति अनि वृष्टि उनकै। दिन पर्ने दिन सकूं आज जीवित छदा छदै, जान पर्ने जान सकूं आज मौका हुँदा हुँदै। दिन पर्ने दिन सकूं आज जीवित छदा छदै, जान पर्ने जान सकूं आज मौका हुँदा हुँदै। भेट्नेलाई भेट्न सकूं जहाँ छन् तिम्रा जुन, अबेर होला भोलि भन्दै पछुताउला यो मना।